धेरै वर्ष पहिले नेपालीहरूले कैला हातको खुब कुरा गर्थे। नेपालीको लागि विदेश भनेकै कोइला खात थियो। प्राय सबै रोजगारीको लागि भनेर कोइला खात नै जाने गर्थे। कोइला खात जानेहरू कोइला खाते भनेर चिनिने गर्थे। कोइला खातमा मानिसहरू कोइलाको खानीमा काम गर्ने गर्थे, जुन काम सजिलो थिएन, तर पैसा पनि निकै कमाउँथे। पैसा कमाइ राम्रो हुन्थ्यो। एक हप्ता काम गरेकोले महिनासम्म खान पुग्थ्यो अरे। तर धेरै कोइला खात जाने मानिसहरू भाँसिएको देख्छौँ हामी, उनीहरू फर्केको देख्दैनौँ। अझै कति हाम्रो गाउँका मानिसहरू अझै कोइला खातमै छन् अरे। म सानो हुँदै सुनेको, उनीहरू अहिलेसम्म फर्किनु भएको छैन। तर कोइला खातमा काम गर्दाखेरि त्यहाँका मानिसहरूले, कामदारहरूले निकै जोखिम बोल्नु पर्थ्यो। उनीहरू सुरुङ भएर तल जमिन मुनि धेरै तल, धेरै मिटर तल जानुपर्थ्यो। अनि सुरुङहरू प्राय एकदमै साँघुरो हुने गर्थ्यो, खालि मानिस मात्र अट्ने, अँध्यारो र अप्ठ्यारो हुन्थ्यो। र त्यहाँ काम गर्नेहरू एउटा सानो बत्तीको भरमा मात्र उनीहरू त्यहाँ जान्थे, काम गर्थे र बाहिर निस्क्याउँथे। यदि कोइला खातमा त्यो खानीमा तल सुरुङ भएर जाने क्रममा यदि बत्ती निभिगएमा अथवा ब्याट्री सकिएमा मानिसहरूले ज्यान समेत गुमाउनु पर्ने हुन्थ्यो। त्यसैले कोइला खातको खानीमा बत्ती, त्यो उज्यालो एकदमै महत्त्वपूर्ण थियो। त्यही बत्तीमा उनीहरूको जीवन अडिएको थियो। सुरुङमा काम गर्नेको जीवन नै त्यही बत्तीमा निर्भर थियो। मलाई लाग्छ कि यो यस संसारमा हाम्रो क्रिस्चियन जीवन पनि त्यस्तै छ। अनन्त भविष्यमा त्यो स्वर्गीय घरको प्रतीक्षा गरिराख्दाखेरि, महिमाले हामीलाई कुरिराख्दाखेरि, हामी त्यतातिर लम्किरहँदाखेरि अहिलेलाई भने परमेश्वरको वचनको ज्योतिको सहायताले संसारको त्यो अध्ययारो अप्ठ्यारो त्यो साँगुरो सुरुङहरू भएर बाटोहरू भएर हामी जानुपर्ने हुन्छ। कोइला खातका सुरुङहरू जस्तै यस संसारमा क्रिस्चियनले हिँड्नुपर्ने बाटो पनि निकै साँगुरो छ, अप्ठ्यारो छ, गाह्रो छ। हामी यात्रा गर्ने बाटो, हामी हिँड्ने बाटो आरामदायी छैन। बाटोमा हामीलाई आराम गर्नको लागि त्यहाँ खाट र सिरानी लगाइएको छैन। बाटोमा गुलाबका फुलहरू छरिएको छैन र चढ्न सजिलो होस् भनेर, हिँड्न सजिलो होस् भनेर त्यहाँ लिफ्ट पनि राखिएको छैन। बरु यो बाटो एकदमै चट्टानी र काँडेदार छ। त्यसमाथि यो बाटो अँध्यारो छ, किनभने संसार अध्ययारो छ। द पाथ इज डार्क बिकज दिस वर्ल्ड इज डार्क, गाह्रो छ। शैतान अन्धकारको शासक हो र उसले यस संसारका मानिसहरूको आँखामा पट्टी बाँधिदिएको छ। यस संसारका मानिसहरूले आफ्नो नजरमा जे ठिक लाग्छ त्यही गर्छन्। मानिसहरू सजिलै झुट बोल्छन्, हत्या समेत गर्छन्, ठग्छन्, काम वासनामा मानिसहरू जल्छन् र सृष्टिकर्तालाई छाडेर सृष्टि गरिएका थोकहरूको पूजा गर्छन्। संसारमा मानिसहरूले परमेश्वरलाई छाडेर, सृष्टिकर्तालाई छाडेर सबै कुरा पुज्छन्। पैसा, सम्बन्ध र शक्तिको उनीहरू आराधना गर्छन्, उपासना गर्छन्। तिनीहरूको आँखामा प्रभुको भय छैन। वास्तवमा संसार परमेश्वरको विरोधमा जिइरहेको छ। चलचित्रहरू, हरेक मनोरञ्जनका लागि बनाइएका कार्यक्रमहरू, कमेडी सोजहरू, भिडियोहरू, गीत सङ्गीतहरू र बोली वचनहरू ईश्वरहीनताले, भक्तिहीनताले भरिएको छ। तैपनि तपाईँ र म भक्तिहीन संसारमा फरक हुन बोलाइएका छौँ, भिन्न हुन बोलाइएका छौँ। हामी यस संसारमा छौँ तर हामी संसारका होइनौँ। प्रतिज्ञा गरिएको देशतर्फ यात्रा गरिरहेको उजाड स्थानमा भेटिने इसरायलहरू चाहिँ हामी पनि हाम्रो स्वर्गीय सहरतर्फ यात्रा गरिरहेका तीर्थयात्रीहरू हौँ। र जसरी इसरायलहरूको यात्रा सजिलो थिएन, त्यसरी नै हाम्रो पनि यो यात्रा सजिलो छैन। र तर जब परमेश्वरले जसरी इसरायलहरूलाई दिनमा बादलको खाँबो र रातमा आगोको ज्वाला भनी डोर्याउनु भयो, त्यसरी नै परमेश्वरले पनि हामीलाई यस भ्रष्ट संसारमा, यस अन्धकारपूर्ण संसारमा, पापमय संसारमा, भक्तिहीन संसारमा डोर्याउनुहुन्छ। र यो काम उहाँले आफ्नो वचनद्वारा, वचन मार्फत गर्नुहुन्छ। वचनको उज्यालोले उहाँले हामीलाई डोर्याउनुहुन्छ। तपाईँसँग बाइबल छ भने कृपया आफ्नो बाइबलमा मसँगै भजन सङ्ग्रह 119 पल्टाउनुहोस्। भजन सङ्ग्रह 119, हामी केही समयको ब्रेकपछि फेरि भजन सङ्ग्रहबाटको हाम्रो श्रृङ्खलामा, हामी वचनको श्रृङ्खलामा हामी फर्किएका छौँ। हामी भजन सङ्ग्रह 119 आज हामी 105 हेर्नेछौँ, 105 हामी 112 हेर्नेछौँ। यो खण्डलाई तपाईँले ठुलो बाइबलको पृष्ठ सङ्ख्या 863 भेटाउन सक्नुहुन्छ, 863। भजन सङ्ग्रह 119:105-112 म पढ्दैछु, कृपया आफ्नो बाइबलमा हेर्नुहोला। तपाईँको वचन मेरा गोडाको निम्ति बत्ती र मेरो बाटोको निम्ति उज्यालो हो। मैले यो शपथ खाएर दृढ सङ्कल्प गरेको छु कि तपाईँका धार्मिक नियमहरू म पालन गर्नेछु। म ज्यादै पीडित भएको छु, हे परमप्रभु आफ्नो वचनअनुसार मेरो प्राणलाई सुरक्षित राखिदिनुहोस्। हे परमप्रभु मेरो मुखबाट स्वेच्छाले निस्केको स्तुति प्रशंसा ग्रहण गर्नुहोस् र तपाईँका नियमहरू मलाई सिकाउनुहोस्। मेरो प्राण निरन्तर जोखिममा रहन्छ तापनि म तपाईँको व्यवस्था बिर्सन्न। दुष्टहरूले मेरो निम्ति पासो थापेका छन् तर तपाईँका आदेशहरूबाट म बरालिएको छैन। तपाईँका कानुनहरू सदाकालको निम्ति मेरो मूल्यवान सम्पत्ति भएका छन्, तिनले मेरो हृदयलाई हर्षित तुल्याउँछन्। तपाईँका विधिहरू एकदमै अन्त्यसम्म पालन गर्न मैले अछुट गरेको छु। यो खण्डबाट हामी एउटा मुख्य कुरा सिक्दछौँ, एउटा मुख्य विचार कि केवल परमेश्वरको वचनले नै हामीलाई हाम्रो अनन्तको घरसम्म पुग्ने यस यात्रामा मार्गनिर्देशन गर्दछ। केवल परमेश्वरको वचनले नै हामीलाई, केवल परमेश्वरको वचनले नै हामीलाई हाम्रो अनन्तको घरसम्म पुग्ने यस यात्रामा, अनन्त घरसम्मको यस यात्रामा मार्गनिर्देशन गर्दछ। तपाईँले लेख्दै हुनुहुन्छ भने एउटा यो मुख्य कुरा लेख्नुहोस्, मुख्य विचार, मुख्य आजको वचनको जोड, एउटा वाक्यांशमा मैले यहाँनिर यसलाई प्रस्तुत गरेको छु। केवल परमेश्वरको वचनले नै हामीलाई हाम्रो अनन्त घरसम्म पुग्ने यस यात्रामा मार्गनिर्देशन गर्दछ। हामी सबैजना तीर्थयात्रीहरू हामी अनन्त घरतर्फ जाँदैछौँ, अनन्तता नजिकिँदैछ। हामी हरेक दिन हामी अनन्तताको नजिकिँदै गइरहेको छौँ। हामी अनन्त हाम्रो स्वर्गीय घरको नजिकिँदैछौँ, हामी स्वर्गीय घरको नजिक हुँदै गइरहेको छौँ। र यो यात्रामा हामीलाई केवल परमेश्वरको वचनले मात्र हामीलाई डोर्याउन सक्छ। यो यात्रामा केवल परमेश्वरको वचनले मात्र हामीलाई मार्ग निर्देशन गर्न सक्छ। God's word alone guides us on our journey to our eternal home। र परमेश्वरको वचन यो यात्राको निम्ति अनन्त घर नपुगिँदैसम्म केवल आवश्यक मात्र होइन, तर यही वचन पर्याप्त पनि छ, यथेष्ट पनि छ। सो आजको वचनको योजना यस प्रकार छ, म सबैभन्दा पहिले हाम्रो जीवनलाई यो मार्ग निर्देशन गर्न परमेश्वरको वचनको यो महत्त्वबारे कुरा गर्दै केही समय खर्च नै छु। त्यसपछि बाँकी समय पद 106-12 हामी वचनले कसरी यो बत्ती र उज्यालोको रूपमा हाम्रो मार्गहरूलाई निर्देशन गर्छ भन्ने कुरालाई हेर्नेछौँ। सो आउनुहोस् यस अन्धकारमय संसारमा हाम्रो जीवनलाई मार्ग निर्देशन गर्न परमेश्वरको वचनको यो महत्त्वबाट सुरु गरौँ। पद 105, तपाईँको वचन मेरा गोडाको निम्ति बत्ती र मेरो बाटोको निम्ति उज्यालो हो। यहाँ बत्ती र उज्यालो दुईवटा शब्द चलाएको छ। बत्ती रातको निम्ति हो भने उज्यालो दिनको निम्ति हो भनेर हामी बोल्न सक्छौँ। उज्यालोलाई हामी ज्योति पनि भन्न सक्छौँ। र तपाईँ उज्यालो बिना अँध्यारो रातमा, ज्योति बिना तपाईँ बत्ती बिना अँध्यारो रातमा, उसमा दिनमा अँध्यारो रातमा तपाईँ बाहिर जानुहुन्न, निस्कनुहुन्न, तपाईँले एक कदम पनि चाल्न सक्नुहुन्न, चाल्नुहुने छैन। यदि तपाईँले बत्ती बिना अँध्यारोमा बाहिर निस्कनु भयो भने तपाईँ खाल्डोमा खस्न सक्नुहुनेछ। तपाईँले आफ्नो खुट्टा भाँच्नुहुनेछ, तपाईँले आफ्नो ज्यान समेत गुमाउन सक्नुहुनेछ, किनकि अँधेरी रातमा जोखिमहरू एकदमै धेरै हुन्छ। तपाईँलाई थाहा नहुन सक्छ, त्यहाँदेखि हिंस्रक एकदमै जङ्गली जनावरले तपाईँलाई आक्रमण गर्नसक्छ, कुरिरहेको हुनसक्छ, आक्रमण गर्नसक्छ, बाटोमा विषालु सर्फ त्यसरी रहेको हुनसक्छ, तिखो होइन एउटा काँटी ठाडो परिरहेको हुन्छ जसमा तपाईँले टेक्न सक्नुहुन्छ। केवल बत्तीको सहायताले मात्र तपाईँ सुरक्षित रूपमा आफ्नो कदम अगाडि बढाउन सक्नुहुन्छ। र पुरानो कुराहरूको सन्दर्भमा परमेश्वरले इस्रायललाई उहाँले दिनमा बादलको खाँबो भने र रातमा आगोको ज्वाला भनी डोर्याउनु भयो। र त्यसरी नै आज पनि परमेश्वरले हामीलाई आफ्नो वचनद्वारा डोर्याउनुहुन्छ संसारमा। हामी परमेश्वरको वचनको बत्ती, परमेश्वर वचनको ज्योति नलिकन यस संसारमा, यस पापमय संसारमा, यस भ्रष्ट संसारमा जिउन सक्दैनौँ, सक्दै सक्दैनौँ हामी। यदि हामी परमेश्वर वचन बिनै संसारमा जिउन खोज्यौँ भने हामीले ठुलो जोखिम बोल्नुपर्ने हुन्छ, ठुलो हामीले परिणाम भोग्नुपर्ने हुन्छ। तर हामीहरूमध्ये कतिजना यस संसारमा परमेश्वर वचनको यो ज्योति बिना नै, परमेश्वर वचनको मार्ग निर्देशन बिना नै यात्रा गरिरहेको छौँ, होइन र? हामी धेरैजना, हामीमध्ये कतिजना परमेश्वर वचनको निर्देशन बिना नै जिइरहेको छौँ। किन धेरै मानिसहरूले, इभन धेरै विश्वासीहरूले आफ्नो प्राणलाई सम्झौता गर्छन्? किन धेरै विश्वासीहरू गम्भीर पापमा फस्छन्, पतन हुन्छन्, संसारलाई प्रेम गर्न पुग्छन्? यसको कारण के हो? कारण यही हो कि तिनीहरूमा परमेश्वरको वचनको दैनिक मार्ग निर्देशन, परमेश्वर वचनबाटको शिक्षा, सुधार र अनुशासनको अभाव छ। परमेश्वरको वचनले भन्दछ दोस्रो तिमोथी 3:16-17 पदमा, सम्पूर्ण पवित्र शास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो र यो सिकाउनलाई, अर्थी दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालिम दिनलाई लाभदायक हुन्छ, ताकि परमेश्वरको जन हरेक सुकर्ममा पूर्ण रूपले सुसज्जित भई सिद्ध भएको होस्। परमेश्वरको वचनले सुधार गर्छ, परमेश्वरको वचनले चेतावनी दिन्छ, अनि धार्मिकतामा तालिम दिन्छ। परमेश्वरको वचन तपाईँको जीवनको निम्ति मार्ग निर्देशन हो। यो यसले बत्तीले चाहिँ काम गर्छ, यसले उज्यालोले चाहिँ काम गर्छ, यसले तपाईँ जानुपर्ने बाटोतर्फ डोर्याउँछ। तर यदि तपाईँ र परमेश्वरको वचन बिनै हरेक दिन जिउने कोसिस गऱ्यौँ भने हामी जहाँ पुग्नुपर्ने त्यहाँ पुग्दैनौँ, हामी आत्मिक जोखिममा पर्दछौँ, हामीले हाम्रो प्राणलाई जोखिममा डाल्न पुग्दछौँ। त्यही भएर आज तपाईँहरूमध्ये धेरैको जीवन संसारका थोकहरूले, संसारका कुराहरूले, संसारका विचारहरूले आकार दिएको छ। तपाईँलाई सत्य मार्ग देखाउने एकमात्र साँचो ज्योति भने परमेश्वरको वचन हो। तर दैनिक रूपमा यसबाट ज्ञान लिनुको सट्टा तपाईँ आत्मसहयोगी पुस्तकहरूतर्फ, प्रेरणादायी तपाईँ वक्ताहरूतर्फ, तपाईँ योगा गुरुहरूतर्फ, सांसारिक दार्शनिकहरूतर्फ फर्किनुहुन्छ, जबकि तपाईँलाई केवल परमेश्वरको वचनले मात्र सही मार्ग देखाउन सक्छ। तर तपाईँ उज्यालो नभएका मानिसहरूसँग मार्ग निर्देशन खोज्नुहुन्छ, उनीहरूसँग परामर्श लिनुहुन्छ, उनीहरूको कुरा सुन्नुहुन्छ, जसले गर्दा तपाईँ अन्धकारमा जिउने मानिसहरू जस्तै जिउन पुग्नुहुन्छ, उनीहरूले जस्तै तपाईँले पनि गर्नुहुन्छ, उनीहरूले खानेकुरा तपाईँले खानुहुन्छ, उनीहरूले बोल्ने कुरा तपाईँले बोल्नुहुन्छ, उनीहरूकै सोच, जीवनशैली र व्यवहार तपाईँ अनुसरण गर्नुहुन्छ, अन्त तपाईँ संसार जस्तै देखिनुहुन्छ, संसार जस्तै बन्नुहुन्छ, संसार जस्तै सोच्नुहुन्छ। तपाईँ संसार र संसार भएको थोकहरूलाई प्रेम गर्नुहुन्छ, तपाईँको हृदय प्रतिष्ठा, धन र शक्तिको पछि लाग्छ, र ती प्राप्त गर्न तपाईँ सब थोक बलिदान गर्न तयार हुन्छ। परमेश्वरको वचन बिना, परमेश्वरको वचनको निर्देशन बिना, यो ज्ञान बिना तपाईँ सही र गलत छुटाउन सक्नुहुन्न, के पवित्र हो के अपवित्र हो त्यो कुनै भिन्नता तपाईँ देख्नुहुन्न, धर्म र अधर्म बिच कुनै भिन्नता तपाईँ छुट्याउन सक्नुहुन्न। तपाईँको आँखामा सबै कुरा सही लाग्छ, सबै ठिक लाग्छ, सबै नै तपाईँलाई राम्रै लाग्छ। तपाईँ कुन कुराले परमेश्वरको महिमा हुन्छ, कुन कुराले परमेश्वरलाई महिमा दिन्छ र कुन कुराले परमेश्वरको महिमा हुँदैन, कुन कुराले परमेश्वरलाई महिमा दिँदैन, कुन कुराले ख्रिस्टको आदर हुन्छ र कुन कुराले ख्रिस्टको अनादर हुन्छ, त्यसबिच कुनै भिन्नता तपाईँ देख्नुहुन्न। परमेश्वरको वचनको ज्योति बिना, परमेश्वरको वचनको मार्गनिर्देश बिना तपाईँ नदीमा बगिरहेको त्यो मरेको माछा जस्तै संसारको त्यो बगाउमा त्यो प्रभावसँगै तपाईँ बगिरहनुहुन्छ। संसार जता बहन्छ तपाईँ त्यतै बहनुहुन्छ र प्रियहरू होसियार हुनुहुन्छ। यदि तपाईँ संसार जता बहन्छ त्यतै बहनुहुन्छ भने तपाईँ वास्तवमा आत्मिक रूपमा मरेको हुनुहुन्छ, तपाईँ आत्मिक रूपमा मृत हुनुहुन्छ, तपाईँ अझै अन्धकारमा हुनुहुन्छ, तपाईँ कहिले अन्धकारको राज्यबाट ज्योतिको राज्यमा सारिनु भएकै छैन। र यदि भर्खरै मैले तपाईँको जीवनलाई वर्णन गरिदियो भने कृपया आफ्नो पापबाट फर्कनुहोस् र प्रस्ताव गर्नुहोस् र प्रभु येशू ख्रीष्टमा भरोसा गर्नुहोस्। तर यदि तपाईँ नयाँ जन्म पाएको व्यक्ति हुनुहुन्छ भने, यदि तपाईँ परमेश्वरको वचनलाई गम्भीरता साथ अध्ययन गर्ने व्यक्ति हुनुहुन्छ भने, यदि तपाईँ उहाँको वचनलाई तपाईँको दैनिक मार्गनिर्देशन मार्गदर्शक बनाउनुहुन्छ भने र बनाइराख्नु भएको छ भने, यदि तपाईँ परमेश्वरको वचनलाई आफ्नो गोडाको निम्ति बत्ती बनाउनुहुन्छ भने, तब तपाईँको जीवन फरक हुनेछ, तपाईँ तपाईँको साथीभन्दा फरक देख्नुहुनेछ, तपाईँ तपाईँको इष्टमित्रहरूभन्दा छिमेकीहरूभन्दा तपाईँ फरक हुनुहुनेछ, तपाईँ संसारभन्दा तपाईँ भिन्न हुनेछ, फरक हुनेछ, किनकि तपाईँको गोडाको निम्ति त्यहाँ वचनको बत्ती छ अनि संसारको गोडाको निम्ति त्यहाँ परमेश्वर वचनको बत्ती छैन। तपाईँ देख्नुहुन्छ, तपाईँ हेर्नुहुन्छ र तपाईँ परमेश्वरको महिमा हुने किसिमको, उहाँलाई प्रशंसा हुने किसिमको जीवन जिउनुहुन्छ, किनकि तपाईँको जीवन संसारको फिलोसफीले होइन, संसारको विचारहरूले होइन, तर परमेश्वरको वचनले मार्गदर्शन गरेको हुन्छ। अनि अरूले संसारको ढाँचा अपनाइरहँदाखेरि, अरू समय र संस्कृति अनुकूल भइरहँदाखेरि, उनीहरू जमाना अनुसार चलिरहँदाखेरि तपाईँ भने फरक अडा लिनुहुन्छ, तपाईँ भिन्न जीवन जिउनुहुन्छ, तपाईँ भिडलाई पछ्याउने परीक्षामा पर्नुहुन्न, सम्झौता गर्नुको साटा तपाईँ एक्लै हुन तयार हुनुहुन्छ, वरपरका मानिसहरूलाई खुसी पार्न संसारसँग घुलमिलेर प्रभुको अनादर गर्नुको सट्टा तपाईँ आफ्ना मुक्तिदाताप्रति वफादार बन्नुहुन्छ र त्यसको खातिर तपाईँ जुनैसुकै मूल्य चुकाउनु पनि तयार हुनुहुन्छ, जुनै पनि निन्दा भोग्नलाई तपाईँ तयार हुनुहुन्छ। परमेश्वरको वचनको लागि त कुनै विकल्प छैन, परमेश्वर वचनको निम्ति कुनै त्यहाँ दोस्रो विकल्प छैन। फेरि यो पुस्तकमा भएको परमेश्वरको वचन तपाईँको जीवनको लागि मार्ग निर्देशन हो। तपाईँ कसरी क्रिस्चियन जीवन जिउने कोसिस गर्नुहुन्छ, यो पुस्तक बिना तपाईँ कसरी भक्तिको जीवन जिउन सक्नुहुन्छ, तपाईँ कसरी यो अन्धकारपूर्ण संसारमा, यो भ्रष्ट संसारमा तपाईँ परमेश्वरको आधार हुने जीवन जिउन सक्नुहुन्छ, यो पुस्तकलाई अवहेलना गरेर हामी कोही पनि यस संसारमा भक्तिको जीवन जिउन सक्दैनौँ। यदि तपाईँ परमेश्वरको महिमा हुने तरिकाले जीवन जिउन चाहनुहुन्छ भने तपाईँले यस पुस्तकमा भएको कुराहरू जान्नुपर्ने हुन्छ, यसलाई पढ्नुपर्ने हुन्छ र तपाईँ यस अनुसार तपाईँले आफ्नो जीवन बिताउनु पर्ने हुन्छ। यहाँ लेखिएको कुराहरू, परमेश्वरले भन्नुभएको कुराहरू तपाईँले पछ्याउनु पर्ने हुन्छ। मेरो एकजना मित्रले मेरा छोरालाई त्यो लेगो भन्ने त्यो ब्लक्सहरूको एउटा सेट ल्याइदिनु भएको थियो, लेगो त्यो खेलाउने त्यो टुक्रा ब्लक्सहरू तपाईँलाई थाहा छ, कतिलाई थाहा छ। मेरा छोराहरू धेरै खुसी भए किनकि लेगो अहिले तिनीहरूको एकदम मनपर्ने खेलौना हो, तर महँगो छ जुन म किन्न सक्दिनँ। सो लेगोको त्यो बक्समा एकदमै सुन्दर कारको तस्विर थियो र उनीहरूले लेगोको टुक्राहरू जोडेर त्यो कार बनाउन चाहन्थे र उनीहरूले छिटो छिटो त्यो लेगोको टुक्राहरू निकालेर त्यो कार बनाउने कोसिस गरे, तर एकैछिनमा मेरो छोराहरू निराश भए। अहिले उनीहरूलाई सोधेँ के भयो र उनीहरूले हामीले कार बनाउन सकेनौँ बाबा भने, त्यसपछि मैले उनीहरू तिनीहरूलाई कि तिमीहरूले निर्देशन पुस्तिका हेऱ्यौ भने सोधेँ र हतार गर्दै उनीहरूले त्यो फालिसकेका त्यो निर्देशन त्यो खोजेर त्यो पुस्तिका खोजेर फेला पारेर त्यसमा दिएको निर्देशनलाई क्रमैसँग उनीहरूले पछ्याए र अन्तत उनीहरूले एउटा सुन्दर कार लेगो कार बनाए। फेरि त्यसरी नै तपाईँ र मैले पनि संसारमा हाम्रो जीवनको लागि परमेश्वरको निर्देशन पछ्याउनै पर्ने हुन्छ। यदि तपाईँको जीवन सुन्दर चाहनुहुन्छ, यदि तपाईँको जीवनले परमेश्वरको महिमा गरेको चाहनुहुन्छ, यदि तपाईँ परमेश्वरले भने जस्तै तपाईँ जिउन चाहनुहुन्छ भने, तपाईँ जहाँ हुनु पनि तपाईँको जीवन जहाँ हुनु पनि त्यहीँ तपाईँ भएको चाहनुहुन्छ भने तपाईँले यहाँ दिएको निर्देशनहरू पछ्याउनु पर्ने हुन्छ। तर गलत नबुझ्नुहोस्, परमेश्वरको वचन फेरि हामी कुन काम गर्ने, कसलाई बिहे गर्ने, कुन विषय अध्ययन गर्ने वा कहाँ बस्ने भनेर त्यो बताउने पुस्तिका होइन। धेरैले, थुप्रै विश्वासीहरूले बाइबललाई त्यसरी हेर्ने गर्छ। बरु परमेश्वरको वचनले तपाईँलाई कसरी पवित्र जीवन जिउने, कसरी धर्मी जीवन बिताउने भनेर मार्गदर्शन दिन्छ। यस्तो तपाईँले मलाई कसरी धनी हुने, कसरी स्वास्थ्य हुने, कसरी सफल हुने भनेर सिकाउँदैन, तर कसरी पवित्र हुने, कसरी धर्मी हुने, कसरी भक्तिवान हुने भनेर यसले हामीलाई सिकाउँदछ, शिक्षा दिँदछ, तालिम दिँदछ। यस्तो जीवन, जुन जीवनले परमेश्वरको महिमा हुँदछ र ख्रिस्टलाई उच्च स्थान दिँदछ। र तपाईँ र मेरो मुख्य जीवनको हाम्रो जीवन मुख्य चिन्ता भनेकै यही हुनुपर्छ, यही हुनुपर्छ। प्रिय, तपाईँ र मेरो जीवनको मुख्य प्रश्न भनेको यो संसारमा कसरी धनी हुन सक्छु, यो संसारमा कसरी खुसी हुन सक्छु होइन। तपाईँ मेरो मुख्य प्रश्न भनेको मैले जे गरे पनि म कसरी परमेश्वरको महिमा गर्न सक्छु, म कसरी मेरो जीवनबाट परमेश्वरको महिमा गर्न सक्छु भन्ने प्रश्न हाम्रो मुख्य फिक्री हुनु प्रश्न हुनुपर्छ। अनि यस पुस्तकमा त्यसको निम्ति यहाँनिर जवाफ दिएको छ, त्यस प्रश्नको जवाफ हामी यस पुस्तकमा पाउँदछौँ। त्यस कारण तपाईँहरू मेरो लागि प्रश्न भनेको यो हो कि परमेश्वरको वचन तपाईँका गोडालाई मार्ग निर्देशन गर्ने बत्ती र तपाईँको बाटोको लागि उज्यालो हो, कि यसले तपाईँलाई डोलाइरहेको छ, कि तपाईँ परमेश्वरको वचनद्वारा आकार पाएको व्यक्ति हुनुहुन्छ, कि तपाईँ परमेश्वरको वचनद्वारा निर्देशन पाइराख्नु भएको छ, कि परमेश्वरको वचनले तपाईँलाई डोलाइरहेको छ, परिवर्तन गरिरहेको छ, नेतृत्व गरिरहेको छ, तपाईँको जीवनलाई, तपाईँको विवाहलाई आकार दिइरहेको छ। फेरि परमेश्वरको वचन अध्ययन गरेर मात्र पुग्दैन, ज्ञान काफी छैन, असल सिद्धान्तले मात्र पुग्दैन। यदि परमेश्वरको वचनले तपाईँलाई रूपान्तरण गर्दैन भने, यदि यसले तपाईँलाई डोर्याइरहेको छैन भने, यदि परमेश्वरको वचनले तपाईँलाई आफ्नो पापहरू देख्नलाई सहायता गरिरहेको छैन भने, यदि परमेश्वरको वचनले तपाईँको त्यो कपटीपन, त्यो ढोङ्गीपन, फारसीपन स्वीकार गर्नलाई मद्दत गरिरहेको छैन भने, यदि परमेश्वरले तपाईँलाई आफ्नो स्वधार्मिकता, आफूलाई राम्रो देख्ने त्यो आचरणलाई त्याग्ने बनाइरहेको छैन भने, परमेश्वरको वचन को ज्ञान पर्याप्त छैन, तपाईँले मुख्य कुरा गुमाइराख्नु भएको छ। यदि परमेश्वरको वचनले तपाईँलाई धार्मिकतामा डोर्याइरहेको छैन भने, धार्मिकताको मार्गमा चल्ने बनाइरहेको छैन भने, तपाईँको धर्मशास्त्र अध्ययन, तपाईँको ईश्वरीय ज्ञान, ईश्वरशास्त्र व्यर्थ छ। केही महिना पहिले हामीले जाडोको समयमा बेलुकी टिभीमा त्यो बलिरहेको आगोको भिडियो लगायौँ, होइन, बलिरहेको आगोको भिडियो लगायौँ, अनि तर आगोको त्यो त्यो ज्वाला एकदमै दन्किरहेको त्यो टिभीकै छेउमा, होइन, हातै टसाएर बस्दा पनि हामीलाई जाडो नै भयो। किन, किनभने त्यो वास्तविक आगो थिएन, त्यो रियल आगो थिएन, त्यो एनिमेसन थियो, त्यो आगोको रूप थियो, तर त्यसमा कुनै ताप थिएन। अनि ताप बिनाको आगो वास्तवमा आगो नै होइन, यो बेकार छ, यो व्यर्थ छ। त्यसरी परमेश्वरको वचनले तपाईँको जीवनलाई असर नपारी अध्ययन गर्नु बेकार छ। इट्स नट इनफ टु जस्ट रिड द वर्ड, इट हेज टु सेप योर लाइफ। परमेश्वर वचनले तपाईँलाई आकार दिनुपर्छ। परमेश्वरले आफ्नो वचन हामीलाई त्यसै दिनुभएको छैन कि हामी त्यसमा रहेको गहिरा सत्यताहरूबाट अचम्मित मात्र हौ, सिद्धान्तको कुराहरू मात्र गरौँ, परु परमेश्वरको वचन, परमेश्वरले आफ्नो वचन हामीलाई यस हेतुले दिनुभएको छ कि हामी यसद्वारा जियौँ, हामी परिवर्तन हौ। हामीसँग अझै सातवटा पदहरू बाँकी छन् र यी पदहरूले एउटा निकै व्यवहारिक प्रश्नको उत्तर दिनेछन्। पहिला अघि सुरुमा भन्दै थिएँ, सुरुमा परमेश्वर वचनको यसको आवश्यकताको, यसको महत्त्वको बारेमा हामीले हेर्नेछौँ र हामीले त्यसपछि यसको व्यावहारिक प्रयोगहरूलाई हामी हेर्नेछौँ र अब भने हामी सातवटा पदहरूमा हामी हाम्रो परमेश्वरको वचन हाम्रो गोडाको निम्ति बत्ती र हाम्रो बाटोको निम्ति उज्यालो हो भने यसले हाम्रो जीवनमा के अर्थ राख्छ, यसले के कुराहरू गर्छ, हामी त्यो हेर्नेछौँ। सो परमेश्वरको वचनले छवटा कुराहरू गर्छ, छवटा कुराहरू गर्नुपर्ने हो। पहिलो नम्बरमा यसले धार्मिक जीवनलाई त धार्मिकतालाई पहिलो स्थानमा अथवा पहिलो प्राथमिकतामा राख्न तपाईँलाई सक्षम बनाउँछ। परमेश्वरको वचनले धार्मिक जीवनलाई पहिलो प्राथमिकतामा राख्न तपाईँलाई सक्षम बनाउँछ। पद 106 अनुसार दोस्रो, यसले दुःख कष्टबारे तपाईँको दृष्टिकोणलाई परिवर्तन गर्छ। र दोस्रो यसले दुःख कष्टबारे तपाईँको दृष्टिकोण परिवर्तन गर्छ। पद 107 र तेस्रो, यसले तपाईँको आराधनालाई आकार दिन्छ। पद 108 र चौथो, यसले तपाईँलाई आफ्नो जीवनको सबैभन्दा ठुलो खतरा बुझ्न मद्दत गर्छ। पद 109 110 र पाँचौँ, यसले तपाईँलाई आफ्नो साँचो सम्पत्ति बुझ्न मद्दत गर्छ। यसले तपाईँलाई आफ्नो साँचो सम्पत्ति, साँचो धन के हो भनेर त्यो जान्न बुझ्नलाई मद्दत गर्छ। 111 पद र छैटौँ, यसले तपाईँलाई अन्तसम्म स्थिर रहन उत्प्रेरित गर्दछ। यसले तपाईँलाई अन्तिमसम्म स्थिर रहन उत्प्रेरित गर्दछ। म दोहोऱ्याउन चाहन्छु, परमेश्वरको वचनले छवटा कुरा गर्दछ। यसले बत्तीको रूपमा, उज्यालोको रूपमा यसले छवटा कुरा गर्दछ। पहिलो, यसले धार्मिक जीवनलाई पहिलो प्राथमिकतामा राख्न तपाईँलाई सक्षम बनाउँछ। पद 106। दोस्रो, यसले दुःख कष्टबारे तपाईँको दृष्टिकोण परिवर्तन गर्छ। पद 107। तेस्रो, यसले तपाईँको आराधनालाई आकार दिन्छ। पद 108। चौथो, यसले तपाईँलाई आफ्नो जीवनको सबैभन्दा ठुलो खतरा बुझ्न मद्दत गर्छ। पद 109 110। पाँचौँ, यसले तपाईँलाई आफ्नो साँचो धन सम्पत्ति बुझ्न मद्दत गर्छ। पद 111 र छैटौँ, यसले तपाईँलाई अन्तसम्म स्थिर रहन, विश्वासमा स्थिर रहिरहन उत्प्रेरित गर्दछ। पद 112। यसको अर्थ, परमेश्वरको वचन बिना तपाईँले आफ्नो जीवनमा यो धर्मी जीवनलाई, भक्तिको जीवनलाई प्राथमिकता दिनुहुने छैन। तपाईँ परमेश्वरको वचन बिना तपाईँले आफ्नो जीवनमा धर्मी जीवनलाई, भक्तिको जीवनलाई अथवा धार्मिकतालाई प्राथमिकता दिनुको साटो तपाईँले अरू थोकहरूलाई प्राथमिकता दिनुहुन्छ। परमेश्वरको वचन बिना, तपाईँको दुःख कष्टबारे दृष्टिकोण फरक हुनेछ। यसले तपाईँको आराधनालाई पनि आकार दिने छैन। तपाईँले आफ्नो जीवनको सबैभन्दा ठुलो खतरा, ठुलो जोखिम, ग्रेटेस्ट डेन्जर पनि बुझ्नुहुने छैन। यसले तपाईँलाई आफ्नो साँचो धन पनि बुझ्न सहायता गर्ने छैन र तपाईँ अन्तसम्म विश्वासमा स्थिर रहन सक्नुहुने छैन। परमेश्वरको वचन बिना यो कुनै पनि कुरा हुनेवाला छ। त्यसकारण परमेश्वरको वचन हाम्रो निम्ति एकदमै महत्त्वपूर्ण छ। पहिलो, यसले धार्मिक जीवनलाई तथा धार्मिकतालाई पहिलो प्राथमिकतामा राख्न तपाईँलाई सक्षम बनाउँछ। पद 106 हेर्नुहोस् न, मैले यो शपथ खाएर दृढ सङ्कल्प गरेको छु कि तपाईँका धार्मिक नियमहरू म पालन गर्नेछु। जस्तै प्रभुको जन चार्ल्स ब्रिजेसले यसो भनेका छन् कि परमेश्वरको वचनको मार्ग निर्देशनको आशिषले स्वाभाविक रूपमा हामीलाई यसको मार्गमा हिँड्नको लागि हाम्रो सङ्कल्पलाई बलियो बनाउँछ। तपाईँले बुझ्नुभयो, परमेश्वरको वचनको मार्ग निर्देशनको आशिषले स्वाभाविक रूपमा हामीलाई यसको मार्गमा हिँड्नको लागि हाम्रो सङ्कल्पलाई बलियो बनाउँदछ। हामी ख्रिस्टलाई पछ्याउन, धार्मिकताको मार्गमा चल्न दृढ सङ्कल्प गर्छौँ। जे भए पनि, जुनै पनि परिस्थितिमा म मेरो जीवनमा धार्मिकतालाई अथवा भक्तिको जीवनलाई प्राथमिकतामा राख्नेछु भनेर हामी भन्दछौँ, सङ्कल्प गर्दछौँ। किनकि परमेश्वरले आफ्नो वचनद्वारा हामीलाई यस भक्ति संसारमा भक्तिको जीवन जिउनलाई मार्ग निर्देशन गर्ने प्रतिज्ञा गर्नुभएको छ। अर्को शब्दमा, यदि परमेश्वरको वचनको त्यहाँ मार्गदर्शन भएन भने उहाँका मार्गहरूमा हिँड्नको लागि हाम्रो सङ्कल्प कमजोर हुने थियो। भजनकारले एक धार्मिक जीवन जिउने कुरा आफ्नो त्यो उच्चतम प्राथमिकतामा राखेर शपथ खाएर दृढ सङ्कल्प गरेको छ। आफ्नो आत्मनिर्भरताको कारण होइन, तर परमेश्वरको विश्वसनीयतामा उसले भरोसा गरेको कारणले। र हामीलाई थाहा हुनुपर्छ, भजनकार कहिले पनि आत्मनिर्भर व्यक्ति थिएनन्। उनी परमेश्वर निर्भर व्यक्ति थिए। परमेश्वरको विश्वसनीयतामाथिको उसको त्यो भरोसाले भजनकारलाई परमेश्वरको धार्मिक नियमहरू पालन गर्नको लागि शक्ति दिएको थियो र त्यही उनको जीवनको सबैभन्दा ठुलो प्राथमिकता थियो। थाहा छ, यो अँध्यारो रातमा कता जाने, कहाँ जाने, के निर्णय गर्ने एकदमै गाह्रो हुन्छ र तपाईँ अन्ततः त्यतैतिर तपाईँ जानुहुन्छ जतातिर बत्तीको त्यो उज्यालो तपाईँलाई डोर्याउँछ। त्यो उज्यालो तपाईँ पछ्याउनुहुन्छ। त्यस्तै संसारमा त्यहाँ थुप्रै प्रतिस्पर्धी आवाजहरू छन्, नैतिक दुविधाहरू छन्, तर हामीले परमेश्वर वचनको उज्यालोलाई पछ्याउनै पर्छ। मानिसहरूले भन्छन् कि विवाह पूर्व सँगै बस्नुमा कुनै खराबी छैन, लिभिङ टुगेदर इज फाइन भनेर मान्छेले भन्छन्। मानिसले भन्छन् कि गर्भपतन तपाईँको अधिकार हो भन्छन्। मानिसहरू भन्छन् कि प्रमोसनको लागि अलिअलि काममा अलिअलि झुट बोल्दा केही पनि फरक पर्दैन, सबैले त्यसै गर्छन्। यदि थोरै झुटले कसैको भविष्य बन्छ भने किन झुट नबोल्ने? मानिसहरूले भन्छन् कि त्यहाँ कुनै ईश्वरै छैन, परमेश्वरै छैन, त्यहाँ कुनै सत्यता नै छैन। तर तपाईँ परमेश्वरको वचनको प्रकाशमा हिँड्दै हुनुहुन्छ भने उहाँले तपाईँलाई जहाँ जहाँ लैजानुहुन्छ त्यता त्यता तपाईँ जानुहुन्छ। तपाईँले परमेश्वर वचनले जे जे कुरा सत्य हो भने भन्छ, तपाईँ त्यो त्यही कुरा तपाईँ विश्वास गर्नुहुन्छ। परमेश्वरको वचनले जे जे कुरा असत्य हो, व्यक्तिको गलत भन्छ, तपाईँ त्यही त्यही कुराहरू तपाईँ स्वीकार्नुहुन्छ। अनि तपाईँ उहाँका धार्मिक आज्ञाहरू पालन गर्न तपाईँले जुनै सुकै मूल्य चुकाउनु पऱ्यो भने तपाईँ तयार हुनुहुन्छ। सो भक्तिको जीवन जिउने कुरा, धर्मी जीवनलाई पहिलो प्राथमिकतामा राख्नलाई परमेश्वरको वचनले तपाईँलाई सक्षम बनाउँछ। संसारले आफ्नो कुराहरू तपाईँलाई लाद्न कोसिस गरिराख्दाखेरि, भक्ति संसारले आफ्नो दर्शनशास्त्र आफ्नो विचारहरू तपाईँमा लाद्न कोसिस गरिराख्दाखेरि, परमेश्वरको वचनले तपाईँलाई यी सबै कुराको बावजुद पनि, यी सबै प्रतिस्पर्धी आवाजहरूलाई नसुनेर, यसले सबै कुराहरूप्रति आफ्नो कानहरू बन्द गर्दै केवल अगाडि बढिराख्न, भक्तिको जीवन जिइराख्न सहायता गर्छ। यदि तपाईँको जीवनमा यो भक्तिको जीवन जिउने कुरा, पवित्र जीवन जिउने कुरा पहिलो प्राथमिकता छैन भने, यदि तपाईँको जीवनमा यो कुरा पहिलो प्राथमिकता बनेको छैन भने, यसको अर्थ तपाईँ परमेश्वरको वचनद्वारा डोरिराख्नु भएको छैन। र दोस्रो, परमेश्वरको वचनले दुःख कष्टबारे तपाईँको दृष्टिकोणलाई पनि परिवर्तन गर्छ। 107 पददेखि भन्छ, यसपल्ट हेर्नु, एकपल्ट हेर्नुहोस् न, म ज्यादै पीडित भएको छु, हे परमप्रभु आफ्नो वचनअनुसार मेरो प्राणलाई सुरक्षित राखिदिनुहोस्। पीडित जीवनमा दुःख कष्ट अनिवार्य छ। जबसम्म हामी संसारमा रहन्छौँ तबसम्म हामीले पीडा र कष्टको अनुभव गर्नेछौँ। कसैले एकचोटि यसरी भनेका थिए कि मानिसहरू सधैँ तीन चरणहरूमध्ये एकमा हुन्छन् अरे। कोही भर्खरै दुःख कष्टबाट बाहिर निस्किआएका हुन्छन्, कोही अहिले दुःख कष्टमा छन् हुन्छन् भने कोही दुःख कष्टमा प्रवेश गर्न लागेका छन्, कोही दुःख कष्टबाट बाहिर निस्किँदैछन्, कोही दुःख कष्टमा छन् र कोही दुःख कष्टमा प्रवेश गर्दैछन्। तपाईँ कुन चरणमा हुन्छ मलाई थाहा भएन। दुःख कष्टले थुप्रै रूपहरू लिन सक्छ, रोग, विराम, विश्वासघात, विरोध, आलोचना, वियोग, बिछोड, धेरै कुराहरू, यस्तो धेरै रूपहरू लिन सक्छ। तर यी दुःख कष्टहरू भोग्नु को पछाडि कारण, यो दुःख सबै कष्टहरूको पछाडिको कारण मानिसहरूले कतिचोटि आफ्नो भाग्यलाई दोष दिन्छ, मान्छेहरूले पूर्व कर्मको फल हो भनेर भन्छन्। तर परमेश्वरको वचनले हामीलाई दुःख कष्टबारे बेग्लै दृष्टिकोण दिँदछ। मानिस जातिले उहाँ विरुद्ध गरेको विद्रोहको परिणाम स्वरूप हामी पतन भएको संसारमा बाँचिरहेकोले हामी सबै मानिसले दुःख भोग्छौँ भनेकन परमेश्वरको वचनले हामीलाई बताउँदछ। त्यसकारण त यहाँनिर भजनकार दुःख कष्टको समय पनि ऊ परमेश्वर तर्फ सहायताको निम्ति ऊ फर्किरहेको छ, किनकि भजनकारलाई थाहा छ कि उसले भोगिरहेको दुःख कष्ट परमेश्वरको त्यो डिजाइनदेखि बाहिर छैन, परमेश्वरको योजनादेखि, उहाँको सार्वभौम नियन्त्रणदेखि बाहिर छैन। भजनकारले आफ्नो भाग्यलाई सरापिरहेको छैन, उसले पूर्वजन्म अथवा पूर्व त्यो पहिलो 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 अगाडिको जीवनमा उसले गरेको कर्मलाई उसले दोष दिइरहेको छैन। फेरि हामी एउटा कुरा हाम्रो के स्वीकार गर्नुपर्छ भने, क्रिस्चियनहरू पनि दुःख भोग्छन्। क्रिस्चियनहरू समेत दुःख कष्टबाट अछुत छैनन्। ख्रिस्टले आफ्नो चेलाहरूलाई कहिले पनि कष्टरहित जीवनको प्रतिज्ञा गर्नु भएन, बरु उहाँको पछि लाग्नुको अर्थ उहाँको दुःख कष्टमा सहभागी हुनु हो भनेर उहाँले तिनीहरूलाई बारम्बार बताउनुभयो। र वास्तवमा सुसमाचारमाथि विश्वास गरेकै कारण अक्सर ख्रिस्टियनहरूले धेरै दुःख भोग्छन्। जब कोही ख्रिस्टको चेला बन्छ, संसार तिनीहरूको विरुद्धमा जान्छ, मित्रहरू, परिवारहरू, यहाँसम्म कि आफ्नै श्रीमान अथवा श्रीमती, आफ्नै आमा बुबाले पनि तिनीहरूलाई तिरस्कार गर्छ, घृणा गर्छ, हेला गर्न थाल्छ। अनि परमेश्वरको वचन स्पष्ट छ कि ख्रिस्ट येशूमा भक्तिसाथ जीवन बिताउन इच्छा गर्ने सबैजना सताउटमा पर्ने नै छ, यो हुने नै छ। अनि भजनकारले यो वास्तविकता बुझेका छन्, यहाँ भजनकार एकदमै गम्भीर कष्टमा छन्, गम्भीर पीडामा छन्, र यो उसले भोग्नु परेको कष्टको कारण भनेको उसले आफ्नो जीवनमा कुनै नराम्रो काम गरेकोले होइन, तर वास्तवमा उसले राम्रो काम गरेकोले हो। ऊ भजनकारले अनन्त जीवनसम्म पुर्याउने उसले त्यो साँगुरो बाटो रोजेकोले गर्दाखेरि हो। उसको पाइलाहरू भिन्नै मार्गहरूमा छन्, ऊ धार्मिकताको मार्गमा चलिरहेको छ, त्यसकारण यहाँ दुष्टहरूले उसको विरोध गरिरहेको छ। र उसलाई यो पनि थाहा छ कि भजनकारले भोगिरहेको दुःख कष्ट परमेश्वरको योजना वा परमेश्वरको उद्देश्य भन्दा बाहिर छैन, परमेश्वरको उद्देश्यभित्रै छ। र भजनकारलाई यो कुरा थाहा छ कि दुःख कष्ट भोग्नु आफ्नो बुबाबाटको प्रेमिलो अनुशासन हो। उसलाई थाहा छ कि परमेश्वरले भजनकारलाई प्रेम गर्नुहुन्छ, त्यसकारण उहाँले आफ्नो प्रेम आफूले प्रेम गर्नु उनीहरूलाई ताडना दिनुहुन्छ। त्यसकारण आफ्नो कष्टमा भजनकार परमेश्वरबाट अरूतर्फ अर्को दिशातर्फ फर्किँदैन, तर परमेश्वरतिर फर्किन्छ र उहाँको वचनअनुसार उहाँको प्रतिज्ञा अनुसार आफ्नो प्राणको सुरक्षाको उसले खोजी गर्छ यहाँनिर। सो तपाईँको लागि प्रश्न यो छ कि तपाईँले कहिले ख्रिस्टलाई पछ्याएको कारण दुःख भोग्नुभएको छ, कि तपाईँले ख्रिस्टियन भएको कारण कहिले आलोचना खेप्नु परेको छ, कि मानिसहरूले तपाईँको आलोचना गरेका छन्, तपाईँको खिल्ली उडाएका छन्, तपाईँको मजाक उडाएको छ, तपाईँलाई तिरस्कार गरेका छन्, तपाईँले एक्लै बनाएका छन्, ख्रिस्टलाई पछ्याएको कारण, तपाईँ ख्रिस्टको चेला भएकै कारण, कि तपाईँले आफ्नो साथीभाइहरूबाट आफ्नै वर्कमेटहरूबाट सङ्गी कामदारहरूबाट त्यो प्रकारको आलोचना खेप्नु परेको छ, काममा होस् वा विद्यालयमा होस् ख्रिस्टको खातिर, कि तपाईँले गिल्ला सहनु परेको छ, ए तपाईँले अह सहनु परेको छैन, त्यस्तो त मेरो जीवन कहिले पनि भएको छैन, म त एकदमै राम्रो फ्रेन्ड हो, सबैले मलाई होइन मित्र बनाउन चाहन्छ भन्नुहुन्छ भने सायद त्यसको कारण हुनसक्छ तपाईँ परमेश्वरको वचनअनुसार जीवन बिताइराख्नु भएको छैन। ए तपाईँलाई ख्रिस्टको खातिर विश्वास खातिर कसैले अहिलेसम्म केही भनेको छैन भने तपाईँले परमेश्वरको वचनअनुसार ख्रिस्टको चेलाको रूपमा जीवन बिताइराख्नु भएको छैन, सायद तपाईँले सम्झौता गरिराख्नु भएको छ होला, तपाईँ सायद तपाईँको जीवन संसारसँग यति राम्रोसँग घुलमिल हुन्छ होला कि कसैले पनि तपाईँलाई केही फरकै देख्दैन, फरकै देख्दैन। तर यदि तपाईँको जवाब हो म ख्रिस्टको खातिर सताइएको छु, हो मैले ख्रिस्टलाई पछ्याएको कारण मेरो विश्वास खातिर मानिसहरूले मलाई गिल्ला गरेको छ, भजनकारलाई जस्तै मलाई पनि गरेको छ भनेर भन्नुहुन्छ भने प्रिय आफ्नो विश्वाससित सम्झौता गरेर दुःख कष्टबाट त्यो उम्किने परीक्षामा नपर्नुहोस्, कष्टमा तपाईँ धैर्य धारण गर्नुहोस्, जीवनको लागि शक्तिको लागि साहसको लागि शान्त अनुभूति भजनकार जस्तै परमेश्वरतर्फ फर्किनुहोस्, उहाँको महिमाका लागि जिउन परमेश्वरलाई सहायता माग्नुहोस्। र तेस्रो कुरा, परमेश्वरको वचनले तपाईँलाई तपाईँको आराधनालाई पनि आकार दिन्छ। परमेश्वरको वचनले ज्योतिको रूपमा यसले बत्तीको रूपमा कसरी काम गर्छ, यस तपाईँलाई धर्मी जीवनलाई भक्तिको जीवनलाई पहिलो प्राथमिकता राख्ने बनाउँछ, दोस्रो यसले तपाईँको कष्ट सम्बन्धीको दृष्टिकोणलाई परिवर्तन गरिदिन्छ, र तेस्रो यसले तपाईँको आराधनालाई पनि आकार दिन्छ। 108 हेर्नुहोस् न, पद 108, हे परम प्रभु मेरो मुखबाट स्वेच्छाले निस्केको स्तुति प्रशंसा ग्रहण गर्नुहोस् र तपाईँका नियमहरू मलाई सिकाउनुहोस्। मलाई लाग्छ तपाईँहरूमध्ये धेरैलाई यो शब्द मनपर्छ, स्तुति प्रशंसा धेरै मनपर्छ, कतिले स्तुति प्रशंसालाई आराधना पनि भन्न मन पराउँछ, र काठमाडौँ कम्युनिटी ब्याप्टिस्ट चर्चमा पहिलोपटक आउने प्रायले अरे किन यस चर्चमा त स्तुति प्रशंसा त आराधनाको लागि समय नै छुट्याएको छैन भनेर छक्क पनि पर्छ। सायद तपाईँ आज पहिलोचोटि हामीसँग हुनुहुन्छ भने तपाईँको मनमा सायद यही कुरा चलिरहेको छ होला, यो चर्च त झुटो चर्च पो हो कि क्या हो, यो त स्तुति प्रशंसै छैन। म तपाईँलाई स्पष्ट पार्न चाहन्छु, हामीले अघि 10:30 बजेदेखि 10:30 अहिलेसम्म जे जे गर्दै आएका छौँ त्यो सबै स्तुति प्रशंसा हो, त्यो सबै आराधना हो। अघि आराधना हामीले 10:30 बजेदेखि सुरु गरेर अहिलेसम्म हामी आराधनै गरिरहेका छौँ, हामीले गरेका प्रार्थनाहरू परमेश्वरको आराधना थिए, हामीले गाएका गीतहरू परमेश्वरको आराधना थिए, हामीले पढेका धर्मशास्त्रका खण्डहरू परमेश्वरको आराधना थिए, र अहिले गरिरहेको प्रचार परमेश्वरको आराधना हो, अनि प्रभु भोज परमेश्वरको आराधना जुन हामी एकैछिनमा अभ्यास गर्नेछौँ। आराधना भनेको अथवा स्तुति प्रशंसा भनेको आराधना भनेको व्यक्तिगत भक्तिको लागि छुट्याइएको 30 मिनटको त्यो भिन्नै समय होइन, बरु यसले पुरै सेवाको सामूहिक त्यो प्रकृतिलाई समेट्छ, हामीले सामूहिक रूपमा गर्ने सबै कुरा नै आराधना हो, सबै कुरा नै गान हामीले गाउने भजन प्रार्थना वचन पठन प्रचार यी सबै आराधना हो। त्यसो भए हाम्रो आराधनाको केन्द्रमा के हुनुपर्छ? केवल परमेश्वरको वचन। अनि यहाँ भजनकारले परमेश्वरलाई आफ्नो आराधना स्वीकार गर्न मात्र आग्रह गरिरहेको छैन तर परमेश्वरलाई उहाँका नियमहरू उहाँका वचन सिकाउन पनि विन्ती गरिरहेको छ। सो भजनकारले परमेश्वरलाई दिने स्तुति प्रशंसा परमेश्वरको वचनद्वारा सेव भएको चाहन्छ। परमेश्वरलाई ऊ जे आफ्नो मुखबाट उसले उच्चारण गरेर दिन चाहन्छ, परमेश्वरको बारेमा उसले जे बोल्न चाहन्छ, जे गाउन चाहन्छ, जे भन्न चाहन्छ, त्यो परमेश्वरको वचनद्वारा त्यो सेप भएको आकार पाएको हुन्छ। भजनकार चाहन्छ परमेश्वरको आराधना परमेश्वरको वचनले आकार दिएको हुनुपर्छ। द वर्सिप अफ गड मस्ट बी सेप्ड बाई द वर्ड अफ गड। वास्तवमा परमेश्वरको वचनले हाम्रो आराधनाको विषयवस्तु साथै आराधकको आचरण दुवैलाई आकार दिनुपर्छ र आकार दिन्छ। परमेश्वरको वचनले हाम्रो आराधनाको विषयवस्तुलाई मात्र होइन, हामी कसरी आराधना गर्छौँ, आराधनामा के गर्छौँ त्यो मात्र होइन, तर हाम्रो आचरणलाई पनि यसले आकार दिन्छ। अनि यहाँ दुइटै कुरा भइरहेको देख्छौँ हामी भजनकारको जीवनमा यो पदमा। सुप्रिय, हामी परमेश्वरको वचन पढेर परमेश्वरको वचन गाएर परमेश्वरको वचन प्रार्थना गरेर परमेश्वरको वचन नै प्रचार गरेर परमेश्वरको वचनको अभ्यास गरेर परमेश्वरको आराधना गर्छौँ। र विशेष गरी हामीले गाउने गीतहरू, किनकि यहाँ भजनकारले विशेष गरी उसको हृदयबाट उसको ओठबाट निस्केको स्तुति प्रशंसाको उसले कुरा गरिरहेको छ। उसको मुखबाट स्वेच्छाले निस्केको स्तुति प्रशंसा ग्रहण गरिदिनुहोस् भनेर कुरा गरिरहेको हामी यहाँनिर देख्दछौँ। त्यस कारणले गीतको बारेमा विशेष गरी हामी चर्चमा गाइने भजनहरू गीतहरू पनि परमेश्वरको वचनद्वारा नै आकार लिनुपर्छ। हाम्रा गीतहरूले हामीले गाउने भजनहरूले हामी परमेश्वरको लागि के गर्न सक्छौँ वा हामी उहाँलाई के दिन सक्छौँ भन्ने बारेमा भन्दा पनि बढी परमेश्वर को हुनुहुन्छ र परमेश्वरले हाम्रो निम्ति येशु ख्रिस्टमा र येशु ख्रिस्टद्वारा के गर्नुभएको छ हाम्रो उद्धारको निम्ति भन्ने बारेमा हाम्रो भजन गीतहरूले बताउनुपर्ने हुन्छ। हामीले आफ्नो विश्वसनीयता भन्दा पनि परमेश्वरको विश्वसनीयताको गान गाउनुपर्छ। हामीले उहाँलाई पछ्याउने हाम्रो प्रतिबद्धता भन्दा पनि उहाँका चुनिएहरूलाई सुरक्षित राख्ने परमेश्वरको प्रतिबद्धतालाई हामीले हाम्रो भजनहरूद्वारा जोड दिनुपर्छ। परमेश्वरको वचनले हाम्रो आराधनाको विषयवस्तुलाई आकार दिन्छ। परमेश्वरको वचनले हाम्रो आराधनाको विषयवस्तुलाई मात्र होइन तर आराधकको आचरणलाई पनि आकार दिन्छ। यहाँ तपाईँले विचार गर्नुभयो 108 पदमा भजनकारले परमेश्वरले आफ्नो स्वेच्छाले स्वेच्छा भन्ने शब्दलाई ध्यान दिनुहोस् निस्केको स्थिति प्रशंसा ग्रहण गर्न आग्रह गरिरहेको छ। यसको अर्थ भजनकारलाई परमेश्वरको स्तुति गान गाउन आराधना गर्न त्यहाँ बाध्य पारिएन। भजनकारले मानिसहरूले के भन्लान् भनेर यहाँले गाइरहेको छैन, स्तुति प्रशंसा चढाइरहेको छैन। भजनकारले परमेश्वरको स्तुति गान गाए किनकि उसले त्यसो नगरी बस्नै सक्दैन थिए, नगाई बस्नै सक्दैन थिए। आफ्नो हृदयबाट मुखबाट स्वेच्छाले परमेश्वरको स्थिति प्रशंसा नगरी ऊ बस्नै सक्दैन थिए। अनि फेरि तपाईँहरू मेरो यहाँनिर चुनौती छ कि तपाईँ गाउनुहुन्छ कि तपाईँ पनि भजनकारले स्वयं इच्छाले गाउनुहुन्छ कि परमेश्वरको वचनले सुसमाचारले आराधना समय तपाईँको आचरणलाई परिवर्तन गरेको छ आकार दिएको छ कि तपाईँ स्वयं इच्छाले गाउनुहुन्छ कि तपाईँ आफ्नो हृदयबाट गाउनुहुन्छ। अरूले तपाईँको छेउछाउको मानिसले नगाइरहँदाखेरि पनि कसैले नगाउँदा पनि के तपाईँ गाउनुहुन्छ? फेरि म केसिबिसीलाई गाउने चर्च मात्र होइन तर एकदमै चर्को गरी स्वर खोलेर लाउडली चर्को गरी गाउने चर्च भएको देख्न चाहन्छु लाउड। अनि तपाईँ प्रत्येक यहाँ व्यक्ति जो ख्रिस्टमा हुनुहुन्छ तपाईँ गाउने गरी गाउनको निम्ति बचाइनु भएको छ। परमेश्वरलाई स्तुति प्रशंसा चढाउनको निम्ति तपाईँ बचाइनु भएको छ। तर के तपाईँ गाउनुहुन्छ कि तपाईँ स्वेच्छाले गाउनुहुन्छ कि तपाईँ गाउनलाई एक्साइटेड हुनुहुन्छ कि तपाईँ तयारीका साथ आउनुहुन्छ कि तपाईँ आफूलाई तयार गर्नुहुन्छ गाउनको निम्ति? र केसिबिसी चर्च चर्को गरी गाउने चर्च त्यतिखेर मात्र हुनेछ जब केसिबिसीका प्रत्येक विश्वासीको जीवन परमेश्वरको वचनद्वारा आकार दिइन्छ जब हाम्रो जीवन सुसमाचार केन्द्रित हुन्छ, जब हामी परमेश्वरको वचनद्वारा वचनबारे सोच्छौँ र मनन गर्छौँ, जब हामी परमेश्वर को हुनुहुन्छ र उहाँले ख्रिस्टमा हाम्रो लागि के गर्नुभएको छ भनेर उहाँको वचनबाट हामी सिक्छौँ, थाहा पाउँछौँ, मनन गर्छौँ, जब हामी हाम्रो अयोग्यता र ख्रिस्टको योग्यता र क्रुसको सुन्दरता र विचार गर्छौँ, हामी नगाई बस्नै सक्दैनौँ, हामी गाउँछौँ। जसरी हामीले अघि गाउँदै थियो, अचम्मको अनुग्रहले बाँच्यो तुच्छ प्राण मेरो, हराएको थिएँ अब म पाइएको छु, अन्धो देख्ने भए। फेरि हामी गीत गाउँछौँ, हामी भजन गाउँछौँ, हामी स्तुति प्रशंसा गाउँछौँ, किनभने हामी देख्न सक्छौँ, हामी देख्न सक्छौँ, किनभने परमेश्वरको वचनले हाम्रो आँखालाई खोलिदिनु भएको छ, र हामी घर नपुग्ने, हाम्रो अनन्तको घर नपुग्ने, परमेश्वरको वचनले हाम्रो बाटोलाई उज्यालो दिइराख्नुहुनेछ, र यात्रामा भजनकारले जस्तै हामी गाउनेछौँ, र परमेश्वरको वचनले बत्तीको रूपमा उज्यालो रूपमा कसरी काम गर्दैछ तपाईँले देख्नुभयो, यसले हाम्रो आराधनालाई पनि यसले आकार दिन्छ। कष्टको समयमा पनि हामी गाउँछौँ, हामी दुःखको समय पनि गाउँछौँ, हामी अभावको समय पनि गाउँछौँ, जुनै पनि परिस्थितिमा हामी गाउँछौँ, हामी हाम्रो हामीले हाम्रो स्तुति प्रशंसा हाम्रो जीवनमा हामीले हाम्रो अनुभव गर्ने अथवा हाम्रो जीवनको अवस्था परिस्थितिहरूमा यो निर्भर छैन। यो ख्रिस्टले क्रुसमा सिध्याउनु भएको एकपल्ट सधैँको निम्ति उहाँले सिधाइसक्नु भएको त्यो उद्धारको कार्यमा यो निर्भर छ। हामी गाउँछौँ किनकि हामी गाउनको निम्ति बचाइएका छौँ। र चौथो, यसले तपाईँलाई आफ्नो जीवनको सबैभन्दा ठुलो खतरा बुझ्न मद्दत गर्छ। 109-10 हेर्नुहोस् न, मेरो प्राण निरन्तर जोखिममा रहन्छ, तापनि म तपाईँको व्यवस्था बिर्सन्न। दुष्टहरूले मेरो निम्ति पाँचो थापेका छन्, तर तपाईँको आदेशहरूबाट म बरालिएको छैन। यहाँनिर भजनकारको जीवन निरन्तर जोखिममा थियो, र यदि भजनकार दाऊद थिए भने अधिकांशले त्यही भन्छ, विशेष गरी प्राचीन समयका क्रिस्चियनहरूले त्यही भन्छ, यदि भजनकार दाऊद थिए भने तिनको ज्यान जोखिममा हुनुको कारण भनेको राजा साउलले तिनको ज्यान लिन चाहन्थे जुनै पनि गरे। तर त्योभन्दा पनि महत्त्वपूर्ण कुरा, भजनकारले आफ्नो जीवनको सबैभन्दा ठुलो खतरा शारीरिक होइन तर आत्मिक हो भनेर बुझेको छ, बुझ्दैछ, शारीरिक होइन, उसको सबभन्दा ठुलो खतरा आत्मिक हो। तिनी परमेश्वरको वचन बिर्सन चाहँदैन। भजनकार के भन्छ, मेरो प्राण नै त जोखिममा रहन्छ तापनि म तपाईँको व्यवस्था बिर्सन्न, मेरो प्राण जोखिममा छ तापनि म तपाईँको व्यवस्था बिर्सन्न चाहन्न। भजनकारले परमेश्वरको व्यवस्था अवहेलना गर्न चाहँदैन, भजनकार परमेश्वरको आदेशहरूबाट बरालिन चाहँदैन, भजनकार अधर्मी जीवन जिउन चाहँदैन, दुष्ट जीवन बिताउन चाहँदैन, र अन्तत भजनकार परमेश्वरलाई नै बिर्सन चाहँदैन। यो उसको निम्ति सबैभन्दा ठुलो खतरा हो। यो तपाईँले निम्ति सबभन्दा ठुलो खतरा हो, तपाईँले निम्ति सबभन्दा ठुलो खतरा भनेको यही हो, आत्मिक खतरा हो। तर तपाईँले के यो महसुस गर्नुभएको छ, के तपाईँले भजनकारले जस्तै आफ्नो सबभन्दा ठुलो खतरा थाहा पाउनुभएको छ? प्रिय, तपाईँको सबभन्दा ठुलो खतरा अथवा डर के हो? कुन कुराले तपाईँलाई बढी डर दिन्छ, भयभीत बनाउँछ? के यो स्वास्थ्य गुमाउँछु त, अथवा परिवार गुमाउँछु, वा प्रतिष्ठा गुमाउँछु, धन गुमाउँछु भन्ने हो? कि तपाईँको सबभन्दा बढी डर भनेको, सबैभन्दा बढी ठुलो खतरा भनेको तपाईँको प्राणको बारेमा हो, अनन्त गन्तव्यको बारेमा हो? तपाईँले आफ्नो प्राण प्राप्त गर्न सारा संसार गुमाउन तयार हुनुपर्छ, किनकि सारा संसारलाई हात पारेर आफ्नो प्राण गुमाउनु भयो भने तपाईँलाई केही पनि फाइदा हुँदैन। तपाईँलाई सबभन्दा बढी के को डर लाग्छ? हाम्रो वास्तविक डर, हामी डराउनु पर्ने सबभन्दा ठुलो खतरा डर भनेको रोग होइन, गरिबी होइन, बेरोजगारी होइन, तर पनि व्यवस्था बिर्सेर अनन्त नरकमा नष्ट हुने। हामीले हाम्रो प्राणको सुरक्षा गर्नैपर्छ, हामीले हाम्रो प्राणको सुरक्षा गर्नैपर्छ। प्रियहरू, यहुदा इस्करियोत वा देमास जस्ता नहुनु, जसले संसारलाई प्रेम गरेर आफ्नो प्राण गुमाए, दुःखको कुरा के छ भने हामीमध्ये एकजना कसकोही पापको पासोमा फँसिरहेका छन्। हामीले व्यक्तिलाई वर्षौँदेखि खतरातर्फ जाँदै गरेको देखेका थियौँ, हामीले तिनलाई बारम्बार त्यसबाट निकाल्ने कोसिस गर्यौँ, परिणामबारे चेतावनी दियौँ, तर तिमीले सुनेनौ। अब यस्तो देखिन्छ कि उनी अन्तत त्यो पासमा परेकी छन् र हामी यसको बारेमा अब केही गर्न सक्दैनौँ। त्यस कारण मैले मिटिङ बस्दैछु एकछिनमा, तर तपाईँको लागि भने अझै मौका छ, तपाईँ जो अहिले यहाँ हुनुहुन्छ तपाईँको लागि भने अझै मौका छ, तपाईँ खतराबाट अझै पनि भाग्न सक्नुहुन्छ। भजनकारले जस्तै जो दुष्टहरूले पासो थापे तापनि ऊ तिनीहरूको पासोमा कहिले पनि परेनन्, किनभने परमेश्वरको वचन उसको गुणाको निम्ति बत्ती र बाटोको निम्ति उज्यालो थियो। उसलाई थाहा छ उसको अगाडि के राखिएको छ, संसारले के ट्र्याप राखेको छ उसलाई थाहा छ, उसलाई थाहा थियो, उसले देख्न सक्थ्यो। उसले हरेक विज्ञापनमा राखिएको पासो देख्न सक्थ्यो। उसले हरेक गल्लीहरूमा उसले बाटोहरूमा भएको पासोहरू उसले देख्न सक्थ्यो, किनकि ऊ अन्धो छैन। ऊ अन्धारोमा अन्धकारमा हिँडुल गरे तापनि परमेश्वरको वचनको बत्तीले उसलाई ज्योति दिइरहेको छ र उसले देख्न सक्थ्यो। पद 110 हेर्नुहोस्, दुष्टहरूले मेरो निम्ति पासो थापेको छ तर तपाईँको आदेशबाट म बरालिएको छैन। चारैतिर उसको शत्रुहरू धेरै छन्, भजनकारलाई चिप्लाउन खोज्नेहरू धेरै छन्, उसलाई पासोमा थाप्नेहरू धेरै छन्, उसलाई दुःख दिनेहरू धेरै छन्, तर उसलाई सबैभन्दा बढी डर यी मानिसहरूको छैन। ऊ परमेश्वरको व्यवस्था बिर्सन चाहँदैन, जीवनमा जस्तो सुखको परिस्थिति आए पनि परमेश्वरको आदेशबाट ऊ बरालिन चाहँदैन। भजनकार कम्प्रोमाइज गर्न चाहँदैन, उसले विश्वासको सम्झौता गर्न चाहँदैन। र कष्टको समयमा पनि, सतावटको समयमा पनि, जोखिमपूर्ण बाटो मार्गहरू भएर हिँड्नु परे तापनि भजनकार परमेश्वरमा विश्वासयोग्य छन्। अनि यसो हेर्दाखेरि भजनकारको जीवनले यस पृथ्वीमा हुँदा यीशु ख्रीष्टको त्यो जीवनको छायाको रूपमा काम गरेका हामी देख्छौँ। भजनकारले जस्तै यीशुलाई पनि त्यतिखेर समयमा शत्रुले घेरेका थिए, फरिसीहरू सदुकीहरू उहाँलाई पासोमा पार्न त्यहाँका शासकहरूले निरन्तर यीशु ख्रीष्टको परीक्षा लिइरहेका थिए। यीशु ख्रीष्टको वरिपरि ती शासकहरू बुवासोहरू जस्तै उहाँलाई घेरिरहेका थिए, तैपनि उहाँले कहिले यीशु ख्रीष्ट कहिले पनि डक माग्नु भएन। यीशु ख्रीष्टले अपमान र दुःख कष्ट सबै सहनुभयो, उहाँ आफ्नो मिसनप्रति प्रतिबद्ध रहनुभयो। उहाँले जहिले पनि आफ्नो शिर यरुसलेमतर्फ लगाउनुभयो र हाम्रो खातिर स्वेच्छाले क्रुसमा उहाँ जानुभयो। बदला लिनुको साटो यीशु ख्रीष्टले क्षमा दिन रोज्नुभयो, यीशुले हाम्रा पापहरू आफैमा लिनुभयो, परमेश्वर क्रोधलाई सन्तुष्ट पार्नुभयो र हाम्रो मृत्यु उहाँले बढ्नुभयो, त्यसको दिनमा उहाँ फेरि जीवित भई उठ्नुभयो। र यदि कोही पापबाट फर्कन्छ र उहाँको बचाउने कार्यमा भरोसा गर्छ भने उहाँले तिनीहरूलाई क्षमा गर्नुहुनेछ। र यदि तपाईँ यस बिहानी ख्रिस्टमा हुनुहुन्न भने म तपाईँलाई आग्रह गर्दछु, तपाईँ आफ्नो पापबाट फर्कनुहोस् र यीशु ख्रीष्टमा भरोसा गर्नुहोस् र यीशु ख्रीष्टले तपाईँलाई जीवन दिनुहुनेछ। तर तपाईँ यीशु ख्रीष्टमा हुनुहुन्छ भने प्रियहरू, तपाईँको परिस्थिति जस्तो सुकै होस्, तपाईँको अहिलेको अवस्था जस्तो सुकै होस्, तपाईँ गरिब हुनुहोस् तपाईँ अशिक्षित हुनुहोस् त्यसले केही फरक पर्दैन, तपाईँ संसारको सबैभन्दा धनी व्यक्ति हुनुहुन्छ। यो संसारले कुनै पनि दिने कुनै पनि चिजभन्दा धेरै मूल्यवान सम्पत्ति तपाईँसित छ। अनि यसले हामीलाई आजको वचनको पाँचौँ बुदातर्फ, व्यावहारिक बुदातर्फ डोर्याउँछ। यसले तपाईँलाई आफ्नो साँचो सम्पत्ति बुझ्न मद्दत गर्छ। 111 पद हेर्नुहोस् न, 111 पद, तपाईँको कानुनहरू सदाकालको निम्ति मेरो मूल्यवान सम्पत्ति भएका छन्, तिनले मेरो हृदयलाई हर्षित तुल्याउँछन्। सो भजनकारको निम्ति सबैभन्दा मूल्यवान सम्पत्ति के हो? परमेश्वरका कानुनहरू, परमेश्वरका वचन। संसारको लागि सबैभन्दा बहुमूल्य सम्पत्ति के हो? घर, गाडी, पैसा, जागिर। मानिसहरू यस जीवनमा सकेसम्म धेरै जम्मा गर्ने प्रयास गर्छन्, तर भजनकारको लागि बहुमूल्य कुरो अरू नै छ। यो स्वास्थ्य होइन, यो धन होइन, समृद्धि होइन, सफलता होइन, यो परमेश्वरको कानुनहरू हो। भजनकारको निम्ति सबभन्दा मूल्यवान सम्पत्ति परमेश्वरको वचन हो र यसैमा भजनकार हर्षित हुँदछ। भजन सङ्ग्रह 1 जस्तै भजनकार यहाँ भजन सङ्ग्रह 19:11 परमेश्वरको व्यवस्थामा खुसी हुन्छन्। अनि परमेश्वरको व्यवस्था, परमेश्वरको कानुन र परमेश्वरको वचन स्वयं परमेश्वरका विस्तारित रूप भएकोले गर्दाखेरि भजनकारको सबैभन्दा ठुलो र बहुमूल्य सम्पत्ति परमेश्वर स्वयं हुनुहुन्छ। परमेश्वर स्वयं, भजनकारले परमेश्वर बाहेक अरू केही खोज्दैन यहाँ, न धन, न स्वास्थ्य, न चङ्गाई। परमेश्वरभन्दा उत्तम कुरा अरू केही पनि छैन र परमेश्वर बाहेक अरू कुनै कुरा खोज्नु जरुरी छैन भजनकारको लागि। तर के तपाईँको लागि पनि त्यही हो कि तपाईँको लागि सबैभन्दा ठुलो सम्पत्ति साँचो धन परमेश्वर हुनुहुन्छ, उहाँको वचन हो। के परमेश्वर तपाईँको लागि पर्याप्त हुनुहुन्छ? के तपाईँ परमेश्वरमा आनन्दित हुनुहुन्छ? मेरो संसारको धनले तपाईँलाई साँचो आनन्द दिन सक्छ भन्ने त्यो 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 भूलमा तपाईँ नफस्नुहोस्। त्यो झुटको शिकार तपाईँ नबन्नुहोस्। त्यो संसारको कुनै पनि थोकले तपाईँ र मलाई परमेश्वरले जस्तो खुसी र आनन्द दिन सक्दैन। कि तपाईँ जीवनमा साँचो आनन्द साँचो सन्तुष्टि पाउन चाहनुहुन्छ भने परमेश्वरको पछि भाग्नुहोस्, उहाँको पछि लाग्नुहोस्, उहाँलाई तपाईँको बहुमूल्य सम्पत्ति बनाउनुहोस्। तपाईँको विवाहले, तपाईँले तपाईँको खानाले, जागिरले, पैसा वा कुनै पनि होलिडेले, छुट्टीले तपाईँलाई परमेश्वरले जस्तै सन्तुष्ट पार्न सक्दैन। केवल परमेश्वरले मात्र तपाईँलाई पूर्ण रूपमा सन्तुष्ट पार्न सक्नुहुन्छ। तपाईँ र मेरो साँचो धन परमेश्वर स्वयं हुनुहुन्छ। अनि यो कुरा देख्नलाई, केवल देख्नलाई केवल परमेश्वरको वचनले मात्र हामीलाई सहायता गर्दछ। र अन्तिम परमेश्वरको वचनले तपाईँलाई अन्तसम्म स्थिर रहन उत्प्रेरित गर्दछ। अन्तसम्म स्थिर रहन उत्प्रेरित गर्दछ। 112 पदलाई हेर्नुहोस् न। तपाईँका विधिहरू एकदमै अन्त्यसम्म पालन गर्न मैले अठोट गरेको छु। भजनकार अन्तसम्म स्थिर रहन कटिबद्ध छन् र भजनकारले यहाँ भन्छ अन्तसम्म पालन गर्न, तपाईँ विधिहरू पालन गर्न मैले अठोट गरेको छु। एक दिन होइन, एक हप्ता होइन, एक महिनाको लागि मात्र होइन, भजनकार यहाँ अन्तसम्म श्वास रहिन्जेल, जीवन रहिन्जेलसम्म, बाँचुन्जेल आकेका जीवन बिताउने कुरा गरिरहेको छ। जीवनको अन्तसम्म परमेश्वरको विधिहरू पालन गर्ने यहाँ भजनकारले अठोट गरेको छ। केस गर्दा भजनकारले आफ्नै शक्तिले गर्दा त्यसो गर्न सक्छन् भन्ने हो? के भजनकार आत्मनिर्भर छन्? के भजनकार स्वावलम्बी छन्? पक्कै पनि होइन। कतिचोटि परिपक्व र एकदमै प्रभुमा अगाडि बढिरहेका, हुर्किरहेका विश्वासीहरूलाई, क्रिस्चियनलाई देखेर हामी कतिचोटि हामी निराश हुन्छौँ। हामी त फलाना जस्तो कहिले पनि हुन सक्दैनौँ, फलाना जस्तो हामी कहिले पनि वृद्धि हुन सक्दैनौँ भनेर हामी अत्युत्साहित हुन्छौँ। तर प्रियहरू प्रार्थना र पवित्र आत्मनिर्भर रहे हामी पनि आफ्नो यात्रामा निरन्तर अगाडि बढ्न सक्छौँ। परमेश्वरले हामीलाई सामर्थ्य दिनुहुन्छ र परमेश्वरले हामीलाई अन्तसम्म स्थिर रहन उहाँले हामीलाई सक्षम तुल्याउनुहुनेछ। जब हामी परमेश्वरको वचन पढ्छौँ, हामी विश्वासीहरूको जीवनमा उहाँको संरक्षण गर्ने त्यो कार्यको गवाही हामी देख्छौँ, जसले हामीहरूलाई पनि तिनीहरूलाई जस्तै अन्तसम्म आफ्नो विश्वास कायम राख्न सक्षम तुल्याउँदछ। परमेश्वर विश्वासयोग्य हुनुहुन्छ र उहाँको प्रतिज्ञाहरू विश्वासयोग्य छन् र उहाँले जे भन्नुहुन्छ त्यो उहाँले पुरा गर्नुहुन्छ। परमेश्वर जस्तै हामीमा असल काम सुरु गर्नुभयो, उहाँले ख्रिस्टको दिनमा त्यो पुरा गर्नुहुन्छ। यसकारण भजनकारले जस्तै हामी पनि यस आत्मविश्वासका साथ र भय र कम्प साथ आफ्नो मुक्तिको काम पुरा गर्न परिश्रम गर्छौँ, यो जानेर कि हामीलाई उहाँको असल अभिप्राय अनुसार इच्छा गर्ने र काम गर्ने दुवै तुल्याउनलाई परमेश्वर हामीमा काम गरिराख्नु भएको छ। अनि परमेश्वरको वचन बिना फेरि पनि हामी अन्तसम्म स्थिर रहने यो प्रेरणा पाउन सक्दैनौँ। सो तपाईँ यस भक्ति संसारमा भक्तिको जीवन जिउन चाहनुहुन्छ? यो संसारमा के तपाईँ यो साँगुरो बाटोमा, यो काँडेदार, यो अन्धकारपूर्ण बाटोमा के तपाईँ निरन्तर ख्रिस्टलाई पछ्याइराख्न चाहनुहुन्छ? प्रिय परमेश्वरको वचन हाम्रो गोडाको निम्ति बत्ती र हाम्रो बाटोको निम्ति उज्यालो हुनुपर्छ। यो तपाईँ र म त्यो कोइला खातका सुरुङमा चाहिँ यस कष्टपूर्ण संसारमा, भक्तिहीन संसारमा हामी विश्वासमै स्थिर रहँदै सुरक्षित त्यो अनन्त स्वर्गमा हामी पुग्न चाहन्छौँ भने हामीले परमेश्वरको वचन अनुसार जीवन यापन गर्नैपर्छ। परमेश्वरले हामीलाई यो भ्रष्ट र अन्धकारपूर्ण संसारमा आफ्नो वचनद्वारा मार्गदर्शन गर्नुहुनेछ। हामीलाई धर्मी जीवन आफ्नो पहिलो प्राथमिकताको रूपमा राख्न सक्षम बनाएर उहाँले गर्नुहुनेछ। दुःख कष्टबारे हाम्रो दृष्टिकोण परिवर्तन गरेर उहाँले गर्नुहुनेछ। हाम्रो आराधनालाई आकार दिएर, हाम्रो जीवनको सबभन्दा ठुलो खतरा देख्न मद्दत गरेर, हाम्रो साँचो धन सम्पत्ति बुझ्नलाई सहायता गरेर, अन्तसम्म हामीलाई स्थिर रहन उत्प्रेरित गरेर उहाँले यो काम पुरा गर्नुहुनेछ। जबसम्म हामी हाम्रो अनन्त घरमा पुग्दैनौँ, तबसम्म परमेश्वरले हामीलाई आफ्नो वचनद्वारा उहाँले डोर्याउनुहुनेछ। आउनुहोस् हामी प्रार्थना गरौँ।